माथि गगनमा तारा भए, नयनमा आँसु धारा भए। माथि गगनमा तारा भए, नयनमा आँसु धारा भए। चल्दैन मेरो आधा शरीर, चल्दैन मेरो आधा शरीर, बैसाखी मेरा सहारा भए, नयनमा आँसु धारा भए। हेर्दैछन् कोही विश्वलाई, हेर्दैछन् कोही विश्वलाई, धरतीमा पोखरी रारा भए, नयनमा आँसु धारा भए। दुखीको सहारा कठै बरा, दुखीको सहारा कठै बरा, इट्टा सिरानी बिचारा भए, नयनमा आँसु धारा भए। देशमा प्रगति नहुँदै आज, देशमा प्रगति नहुँदै आज, नेता भाषण नै प्यारा भए, माथि गगनमा तारा भए, नयनमा आँसु धारा भए। झापा चार आलीका श्रोता दिनेश कटुवालले हाम्रो कार्यक्रमको इमेल ठेगाना हजुरको पत्र @gmail.com पठाउनु भएको गजल थियो यो। दुई ससाना आँसुका थोपाहरू जीवनको नदी भएर बग्दै थिए। एक थोपाले अर्को थोपालाई प्रश्न गर्यो, आफूले अत्यधिक माया गर्ने व्यक्तिलाई गुमाएकी युवतीको आँखाबाट तप्प खसेको आँसुको थोपा हुँ म, तिमी को हौ? म चाहिँ त्यो युवतीको आँखाबाट झरेको थोपा हुँ जसले त्यो व्यक्तिलाई पाइन्। प्रेम धेरै अनौठो छ, प्रेममा तपाईँ बलियो हुनुहुन्छ, सँगसँगै चोटको जोखिम नजिकै रहनुहुन्छ। तपाईँ जस्तो पीडा पनि सहन सक्नुहुन्छ अनि जस्तो बलिदान पनि गर्न तयार हुनुहुन्छ। प्रेममा तपाईँ धेरै दिनुहुन्छ, तपाईँको आफ्नो आधा हिस्सै अर्कैसँग हुन्छ। तर एक दिन आफूले अत्यधिक माया गर्ने व्यक्ति छोडेर गएपछि, चित्त दुखाएपछि मात्रै तपाईँलाई महसुस हुन्छ तपाईँले कति दिनुभएको रहेछ। त्यति बेला बल्ल ख्याल हुन्छ तपाईँको आफ्नो महत्त्वपूर्ण हिस्सा त त्यो व्यक्तिसँगै छ, त्यो त्यस व्यक्तिसँगै जान्छ र तपाईँसँग दर्दनाक खाली भावना मात्रै रहन्छन्। जति नै रोक्ने प्रयास गर्नुहोस् त्यस अवस्थामा आँसु झर्छन् नै। यस पृथ्वीमा अधिकांश आँसुका थोपाहरू या त मायाका लागि वा मायाको अभावमा खसेका छन्। जब आँसु सुक्छ यो क्षति चुपचाप तपाईँको हृदयमा लामो लामो समयसम्म तासिएर बसिरहन्छ। खैर, अरूलाई यति धेरै माया गरे बापत यही नै पाइन्छ, तर यसमा पश्चाताप पनि किन गर्ने? आफूले खुलेर दिनु र मनदेखि माया गर्नु जत्तिको सुन्दर यो धरतीमा अरू के छ? प्रेम गर्नुले तपाईँलाई वास्तविक बनाउँछ, प्रेम गर्नुले तपाईँलाई रुवाउँछ पनि। त्यसैले एक आँसुको थोपा त्यत्तिकै सुन्दर छ जति कसैलाई मनदेखि माया गर्नु। नमस्कार, रन्सी मिडियाको साप्ताहिक प्रस्तुति यो साँझ यो सुभाषको 131 श्रृङ्खलामा स्वागत छ सम्पूर्ण आदरणीय श्रोताहरूलाई, निर्माता रन्सी र प्रस्तुता प्रदीप गिरीको।
सकेको मायालाई साथी एक फेरा कसी देऊ, टाढा टाढा जानु छ साथी एक फेरा हसी देऊ, छुटी सकेको मायालाई साथी एक फेरा कसी दे फुलवारी उजड़ीला के छीना बसे यो फुलवारी उजड़ीला के छीना बसे बहान सही आखमासु लिए कहीं गएरा अलमल्लीरा भूलेरा बसोला अलमल्लीरा भूलेरा बसूला कहिले कहीं समझना रोए रटारूला रोए रटारूला टाढ़ा टाढ़ा जानू सुसाती एक फेरा हसील
ढुङ्गामा पनि भगवान भेटिने भएदेखि म पहाड फुटाइ हेर्थे फोरिने भएदेखि ढुङ्गामा पनि भगवान भेटिने भएदेखि म पहाड फुटाइ हेर्थे फोरिने भएदेखि मुटु झिकी दिन परे दिन्छु जस्तो लाग्छ मुटु झिकी दिन परे दिन्छु जस्तो लाग्छ मेरो त्यो बाल्यकाल फर्किने भएदेखि म पहाड फुटाइ हेर्थे फोरिने भएदेखि निधारलाई दोष दिने थिएन मैले पनि निधारलाई दोष दिने थिएन मैले पनि आफ्नै हातले भाग्य लेखिने भएदेखि म पहाड फुटाइ हेर्थे फोरिने भएदेखि म आजैदेखि सुरु गर्थेँ चन्द्रमालाई छुन म आजैदेखि सुरु गर्थेँ चन्द्रमालाई छुन त्यहाँ पुग्दा सयौँ जुनी बाँचिने भएदेखि म पहाड फुटाइ हेर्थेँ फोरिने भएदेखि कसरी चल्थ्यो होला मानिसको जिन्दगी कसरी चल्थ्यो होला मानिसको जिन्दगी आज भन्यो भोलि नै बिर्सिने भएदेखि म पहाड फुटाइ हेर्थेँ फोरिने भएदेखि टाढा हुने थिइनँ होला सायद त्यति बेला टाढा हुने थिइनँ होला सायद त्यति बेला दुःख पर्दा सानो भनी सम्झिने भएदेखि ढुङ्गामा पनि भगवान भेटिने भएदेखि म पहाड फुटाइ हेर्थेँ फोरिने भएदेखि हाल दोहा कतारमा रहनुभएका सिन्धुलीका श्रोता सानु बाबु मल्लको गजल थियो यो। अब एउटा श्रोता इमेलको पालो। गत हप्ताको 130 श्रृङ्खला बुटवलको खसौली एफएमबाट सुन्दा सुन्दै हामीलाई इमेलमा बुटवलका श्रोता जगन्नाथ मरासिनीले लेख्नु भएको छ, जब यो कार्यक्रम सुन्छु यस्तो ऊर्जा मिल्छ कि मलाई मैले पनि केही गर्नुपर्छ भन्ने लागेर आउँछ। 8 वर्षदेखि मैले सुन्दै आएको अर्को यस्तै कार्यक्रम छोडेर यो साँझ यो सुभाष सुन्न थालेको छु। कृपया मिल्छ भने तपाईँ र कार्यक्रम बनाउने ठाउँको बारेमा केही भनिदिनु होला। जगन्नाथजी, सर्वप्रथम त तपाईँको इमेलको लागि धेरै धेरै धन्यवाद। कोही अध्ययन त कोही रोजगारीको सिलसिलामा नेपाल बाहिर रहेका साहित्यमा रुचि राख्ने हामी दुई चारजना साथीहरू मिलेर यतै यस कार्यक्रमको निर्माण गर्छौँ र नेपाल इमेल मार्फत पठाउँछौँ। फेरि पनि धन्यवाद तपाईँको इमेलको लागि। आफ्नै तस्बिर बार बार किन पठाउँछौ, दिमागमा लगातार किन पठाउँछौ? आफ्नै तस्बिर बार बार किन पठाउँछौ, दिमागमा लगातार किन पठाउँछौ? निर्दोष छु बिन्ती छ, प्रेम जालमा नफसाऊ। निर्दोष छु बिन्ती छ, प्रेम जालमा नफसाऊ। बिना प्रस्ताव स्वीकार किन पठाउँछौ, दिमागमा लगातार किन पठाउँछौ? भनेकै छु छोडेँ सम्झेर तडपिन, भनेकै छु छोडेँ सम्झेर तडपिन। गर्नलाई इन्तजार किन पठाउँछौ, दिमागमा लगातार किन पठाउँछौ? वाल्मीकि बन्नु छ हो रत्नाकारबाट, वाल्मीकि बन्नु छ हो रत्नाकारबाट। किताब देव हतियार किन पठाउँछौ, दिमागमा लगातार किन पठाउँछौ? कलीमा राधालाई भेट्न अर्कै आउँछ, कलीमा राधालाई भेट्न अर्कै आउँछ। कृष्णलाई समाचार किन पठाउँछौ, आफ्नै तस्बिर बार बार किन पठाउँछौ? दिमागमा लगातार किन पठाउँछौ? बमघा एक गुल्मी घर भई हाल मुम्बईमा रहनुभएका श्रोता कृष्ण समर्पणको गजल थियो यो।
हिड्दा हिड्दै दो बाटोमा तिम्रो साथ छुट्दाखेरि छाँगाबाट खसे झैं भो, चोखो नाता टुट्दाखेरि छाँगाबाट खसे झैं भो, चोखो नाता टुट्दाखेरि के थियो र गल्ती मेरो, पहिला नै तेरा मुड्यो न त बारी न त पारी, मझधारमा किन छोड्यो। हिड्दा हिड्दै दो बाटोमा जानै पनि दिन्छु भन्थ्यो, सुख सबै आधा आधा दुख एक्लै लिन्छु भन्थ्यो। तिम्रो लागि दिनु परे जानै पनि दिन्छु भन्थ्यो, सुख सबै आधा आधा दुख एक्लै लिन्छु भन्थ्यो। बदलिएर अनायासै बदलिएर अनायासै आफ्नै वचन हार्यो किन छुट्याएर आफ्नो किता काडे तारले बार्यो किन सँगै जुने सँगै मर्ने बाचा बन्धन टुट्दा खेरि सिङ्गै यात्रा रुके झै भो तिम्रो पाइला रुक्दा खेरि हिँड्दा हिँड्दै दो
म कहिल्यै खुसी भइनँ तिम्रो साथ पाएर पनि मनमा पहिरो चलिरहन्छ माया लाएर पनि म कहिल्यै खुसी भइनँ तिम्रो साथ पाएर पनि मनमा पहिरो चलिरहन्छ माया लाएर पनि आफै दुखी भएपछि आधी हुरी चल्दो रहेछ आफै दुखी भएपछि आधी हुरी चल्दो रहेछ डरले घेर्छ उनकै हातमा समाएर पनि मनमा पहिरो चलिरहन्छ माया लाएर पनि मैले बाध्यतामा परेर धेरै पीडा भोग्नै पर्यो मैले बाध्यतामा परेर धेरै पीडा भोग्नै पर्यो चाहना मेटिएन भावुक गीत गाएर पनि मनमा पहिरो चलिरहन्छ माया लाएर पनि मेरो लेखन त नै यस्तै हो कि अभागी हुनै पर्ने मेरो लेखन त नै यस्तै हो कि अभागी हुनै पर्ने सफल हुँदैन कार्य निकै टाढा धाएर पनि मनमा पहिरो चलिरहन्छ माया लाएर पनि यादै यादमा गुम्सिएर रेटिएरै बाँचेको छु यादै यादमा गुम्सिएर रेटिएरै बाँचेको छु टुट्यो नाता छुट्यो सम्बन्ध कसम खाएर पनि म कहिल्यै खुसी भइनँ तिम्रो साथ पाएर पनि मनमा पहिरो चलिरहन्छ माया लाएर पनि चैनपुर सङ्खुवा सभाका श्रोता प्रकाश प्रतीक्षा कान्छाको यसै गजलसँगै फेरि पनि स्वागत गर्न चाहन्छौँ कार्यक्रम यो साँझ यो सुभाषमा कार्यक्रम यो साँझ यो सुभाष नेपालगञ्जको रेडियो एक्सप्रेस दाङको रेडियो इन्द्रेणी बुटवलको खसेउली एफएम गुल्मीको रेडियो रेसुङ्गा इलामको रेडियो फिक्कल कपिल वस्तुको रेडियो बुद्ध आवाज पोखराको रेडियो तरङ्ग दाङको रेडियो तुलसीपुर बाँकेको रेडियो कोहलपुर रोल्पाको रेडियो जलजला र मकवानपुरको रेडियो पालुङबाट सुन्न सकिनेछ त्यसै गरी स्याङ्जाको सामुदायिक रेडियो वालिङ कैलालीको रेडियो हाम्रो मालिका चितवनको रेडियो त्रिवेणी सङ्खुवा सभाको गुराँस एफएम कपिल वस्तुको रेडियो परिवर्तन कञ्चनपुरको रेडियो पहिचान झापाको ग्लोबल एफएम गुल्मीको पहिलो रेडियो गाईघाट उदयपुरको रेडियो अमूर्त कञ्चनपुरको रेडियो सुदूरसञ्चार र प्युठानको रेडियो माण्डवी सहित देशभरका 30 रेडियो मार्फत कार्यक्रम यो साँझ यो सुभाष प्रसारण हुने गर्दछ एक करोडपति गम्भीर आँखा दुख्ने रोगले साह्रै चिन्तित थिए उनले कयौँ गन्ने मान्य चिकित्सकहरूसँग परामर्श गरेर औषधि पनि लिइरहेका थिए यस क्रममा उनले धेरै औषधि खाए दर्जनौ इन्जेक्सन लगाए तर आँखाको दुखाइ पहिलाभन्दा पनि गम्भीर हुँदै गयो अन्तिममा यस प्रकारको रोगको उपचारमा नाम कमाएका एक भिक्षुलाई यी करोडपतिले आफ्नो घरमा आमन्त्रण गरे। भिक्षुले उनको समस्या राम्ररी सुने, हेरे र बुझे। उनले भने, केही समयका लागि तपाईँले हरियो रङ मात्र हेर्नुपर्छ र अरू रङमा आँखा पर्न नै दिनु भएन। करोडपतिले चित्रकारहरूको एक समूह नै जम्मा पारे र ड्रमका ड्रम हरियो रङ किन्न लगाए। उनको आँखा पर्न सक्ने हरेक चिजलाई हरियो रङले पोत्न निर्देशन दिए। केही दिनपछि स्वयं भिक्षु करोडपतिलाई भेट्न आइपुगे। भिक्षु गेटबाट भित्र पस्दै थिए, करोडपतिका एक कामदारले हतार हतार बाल्टीभरि हरियो रङ ल्याएर भिक्षु माथि खन्नाए। आफ्ना मालिकले भिक्षुको रातो कपडा देख्लान् र आँखाको रोग बल्छेला भनेर। यो सुनेर भिक्षुले मजाले हाँस्दै भने, मात्रै केही रुपियाँ खर्च गरेर एकजोड हरियो चस्मा किनिदिन्थ्यौ, लाखौं पैसा यी घरका भित्ताहरू सरसामान त जोगिन्थ्यो, तिमी संसार नै हरियो रङ पोतेर कहाँ सक्छौ? हाम्रो दृष्टिकोण परिवर्तन गरौं, संसार अनि त्यस्तै देखिन्छ। संसारलाई आफू अनुकूल बनाउन खोज्नु मूर्खता हो, आफूलाई संसार अनुकूल बनाउनु बुद्धिमानी हो। दृष्टिकोण बदलौं।
स्पर्श तिम्रो पाइरहेछु, तिम्रो याद आइरहेछ, स्पर्श तिम्रो पाइरहेछु, बितेका ती भावनाहरू कसरी म पोखु, पग्लिने ती आँसुहरू याद गरू नै धेरै छ, खुसी खुसी बाँच्छु तिमी, रोदन जति सबै मेरै छ। चलिरहेछ यहाँ जीवन, आसमाथि आस थप्दै चलिरहेछ यहाँ जीवन, मृग कृष्ण जी शून्यताको जालमा परेछ
खड्किरह्यो सधैँभरि अभाव यो जिन्दगीको, मेटिएन कहिले पनि तनाव यो जिन्दगीको, खड्किरह्यो सधैँभरि अभाव यो जिन्दगीको, मेटिएन कहिले पनि तनाव यो जिन्दगीको, तडपाउँछ जलाउँछ नपिए नि पिए जस्तो, तडपाउँछ जलाउँछ नपिए नि पिए जस्तो, तिम्रो माया याद भयो शराब यो जिन्दगीको, मेटिएन कहिले पनि तनाव यो जिन्दगीको, हाँस्नुपर्ने रुनुपर्ने एक दिन फेरि मर्नुपर्ने, हाँस्नुपर्ने रुनुपर्ने एक दिन फेरि मर्नुपर्ने, आखिर के रहेछ उतार चढाव यो जिन्दगीको, मेटिएन कहिले पनि तनाव यो जिन्दगीको, कैयौं प्रयास गर्दा पनि असफल नै भएको छु, कैयौं प्रयास गर्दा पनि असफल नै भएको छु, कति गाह्रो अप्ठ्यारो किताब यो जिन्दगीको, मेटिएन कहिले पनि तनाव यो जिन्दगीको, फुल्न नपाई बोटैदेखि कोपिलामै झरे जस्तो, फुल्न नपाई बोटैदेखि कोपिलामै झरे जस्तो, भयो जीवन बेअर्थको गुलाब यो जिन्दगीको, खड्किरह्यो सधैँभरि अभाव यो जिन्दगीको, मेटिएन कहिले पनि तनाव यो जिन्दगीको। हाल दक्षिण कोरियामा रहनुभएका बागलुङका श्रोता जीवन उदासको गजल थियो यो। अब एउटा अर्को श्रोता इमेलको पालो। काठमाडौँबाट सुप्रिया थापाले यो इमेल सन्देश पठाउनु भएको छ। उहाँको श्रीमान मनोज थापा हाल दुबईमा हुनुहुन्छ भनेर पनि लेख्नु भएको छ। आज अचानक मैले ख्याल गरेँ, मात्रै 7-8 वर्षको हुँदाखेरि नै रहरै रहरमा मेकअप गर्न थाले कि 16 वर्षकी हाम्री छोरीले मेकअप गर्न छोडी छन्। एक हप्तै भएको रहेछ बिना मेकअप उनी आफ्नो स्कुल जाने गरेको। मैले यसको बारेमा उनलाई सोधेँ, बहिनी जानकीले अस्ति मेरो मेकअप मागी, म चाहन्न कि सुन्दर हुन मेकअप नै गर्नुपर्छ भन्ने उसलाई लागोस्, ऊ यसै सुन्दर छे र म पनि। 16 वर्षीय हाम्री छोरीको यो जवाफले म सोचेको सोचै भएँ। काठमाडौँबाट श्रोता सुप्रिया थापाले पठाउनु भएको इमेल सन्देश थियो यो। जनतालाई साह्रै मूर्ख ठान्छन् नेताहरू, आफूलाई आफै ठुलो मान्छन् नेताहरू। जनतालाई साह्रै मूर्ख ठान्छन् नेताहरू, आफूलाई आफै ठुलो मान्छन् नेताहरू। दुखी जनता गरिबलाई छैन उपचार, दुखी जनता गरिबलाई छैन उपचार, टाउको दुखे अमेरिका जान्छन् नेताहरू। आफूलाई आफै ठुलो मान्छन् नेताहरू। मोज मस्ती गरेका छन् घुम्छन् सबै ठाउँ, मोज मस्ती गरेका छन् घुम्छन् सबै ठाउँ, ढुकुटीका सबै पैसा खान्छन् नेताहरू। आफूलाई आफै ठुलो मान्छन् नेताहरू। यही हो त जनताको हक र अधिकार, यही हो त जनताको हक र अधिकार, विरुद्धमा बोले गोली हान्छन् नेताहरू। आफूलाई आफै ठुलो मान्छन् नेताहरू। यस्तै चाला रह्यो भने अब देशलाई, यस्तै चाला रह्यो भने अब देशलाई, सयौं वर्ष पछाडि लान्छन् नेताहरू। जनतालाई साह्रै मूर्ख ठान्छन् नेताहरू, आफूलाई आफै ठुलो मान्छन् नेताहरू। कपिल वस्तु भलबाड 8 भर्तापुर घर भई हाल दुबईमा रहनुभएका श्रोता राजु 40 बिछोडको गजल थियो यो।
आँखा भरिका सपना, मुटु भरिका चाहना, साँचेर गोरेटोमा आयो कि जय दिन अंगालो भरी संगाली जिंदगी छल्किरहेका छालहरूमा हो जुनी जुनीको तिर्सना हो लहर खेल्दै रहरहरूमा हो आयो कि तृष्णा मेटौन अञ्जुली भरि सङ्गाली खै रहे छु यो किनारा हो अञ्जुलि भर्ना सकिना हो त्यो मन भित्र के होला हो चिहाई हेर्ना सकिना परालियो मन सोचे
कोपिलामै टिपिदियो फूल बनी फुल्न खोज्दा बादल बनी छेकिदियो जुन बनी झुल्न खोज्दा कोपिलामै टिपिदियो फूल बनी फुल्न खोज्दा बादल बनी छेकिदियो जुन बनी झुल्न खोज्दा चाहा मेरो सधैँभरि तिमी छेउ बस्नु थियो चाहा मेरो सधैँभरि तिमी छेउ बस्नु थियो अँध्यारो भई छलिरह्यौ छाया बनी डुल्न खोज्दा बादल बनी छेकिदियो जुन बनी झुल्न खोज्दा रोजेको थिएँ तिमीलाई मन मिल्ने साथी बनी रोजेको थिएँ तिमीलाई मन मिल्ने साथी बनी तर ध्यान अन्तै दियौ तिमी सामु खुल्न खोज्दा बादल बनी छेकिदियौ जुन बनी झुल्न खोज्दा दिन रात दुःख गर्दै तिम्रै सामु पुग्न खोजेँ दिन रात दुःख गर्दै तिम्रै सामु पुग्न खोजेँ तिमी आफै बाधा बन्यौ आफ्नो ठानी घुल्न खोज्दा बादल बनी छेकिदियौ जुन बनी झुल्न खोज्दा जसो तसो सकी नसकी सम्हालेर बस्न खोजेँ जसो तसो सकी नसकी सम्हालेर बस्न खोजेँ पीडा बनी घुमिरह्यौ बारम्बार भुल्न खोज्दा कोपिलामै टिपिदियौ फूल बनी फुल्न खोज्दा बादल बनी छेकिदियौ जुन बनी झुल्न खोज्दा भिनपा दुई दोलखाबाट श्रोता निर्मल श्रेष्ठले पठाउनु भएको यसै गजलसँगै फेरि पनि स्वागत गर्न चाहन्छौँ कार्यक्रम यो साँझ यो सुभाषमा प्रत्येक बिहान हजुरबुवा सबेरै उठेर पूजा गर्ने ठाउँ अघि पवित्र धर्मग्रन्थ पढ्न बस्दथे उनका नाति हजुरबुवा जस्तै बन्न चाहन्थे र हजुरबुवाकै क्रियाकलाप नक्कल गर्न खोज्दथे एक दिन नातिले हजुरबुवालाई सोधे हजुरबुवा मैले पनि हजुरले जस्तै धर्मग्रन्थ पढ्न खोजेँ केही बुझिन जति बुझेको हुन्छु किताब बन्द गरेपछि त्यो पनि बिर्सिन्छु आखिर यो किताब पढेर के राम्रो हुन्छ चुल्लोमा कोइला खनाइरहेका हजुरबुवा नातितिर फर्किँदै भने, यो लेऊ, यो कोइला राख्ने टोकरी लिएर तल नदीसम्म जाऊ, एक टोकरी पानी लिएर आऊ। नातिले हजुरबुवाले भने जस्तै गरे, तर घरसम्म आइपुग्दा टोकरीको पानी बाटोमै चुहिएर सकियो। हजुरबुवाले हाँस्दै भने, तिमी अलिकति छिटो हिँड्नु पर्यो नि त। उनले नातिलाई पुनः तल नदीमा पठाए। यसपटक नाति छिटो छिटो हिँडेर आए, तर पनि घरसम्म आइपुग्दा टोकरीको पानी चुहिसकेको थियो। स्याँस्याँ गर्दै नातिले टोकरीमा पानी ल्याउनु असम्भव भएको बताए। बरु बाल्टीमा ल्याउँछु भन्दै बाल्टी समाते। नातिलाई रोक्दै हजुरबुवाले भने, म बाल्टीमा होइन टोकरीमा पानी चाहन्छु। मलाई लाग्छ तिमीले अझै सक्दो प्रयास गरिरहेका छैनौ। नातिलाई पुनः तल नदीमा पठाएर उनी ढोका बाहिर हेर्न उभिए। नातिलाई यो असम्भव छ भन्ने अब थाहा थियो, तर हजुरबुवालाई देखाउनु थियो। नदीमा टोकरी डुबाएर पानी लिएर दगुर्दै हजुरबुवासम्म आइपुग्दा फेरि टोकरी रित्तै भयो। देख्नुभयो हजुरबुवा, यो सम्भव नै छैन। हजुरबुवाले नातिलाई भने, एकपटक यो टोकरीलाई हेर त। टोकरीमा भलै पानी अडिएन। कोइला बोक्ने कालो मैलो यो टोकरी के अहिले बाहिर भित्र पुरै सफा देखिएको छैन? हो, तिमीले धर्मग्रन्थ पढ्दा पनि यही हुन्छ। तिमीले केही याद नगरौला, नसम्झौला। जब तिमीले यसलाई पढ्छौ, तिमी परिवर्तन हुनेछौ, बाहिरदेखि भित्रैसम्म।
Oh,
पालो गत साताको श्रृङ्खलामा सोधिएको प्रश्न, त्यसको सही जवाफ र सही जवाफ दिनुहुने श्रोताहरूको बारेमा जानकारी दिने प्रश्न यस प्रकार थियो। पर्सियाका राजाले आफ्नो हुनेवाला मन्त्रीलाई सहर घुमाउँदै थिए। जसै दुवैजना बाटोमा हिँड्दै थिए, राजाले छेउमा गधा लिएर भिख माग्दै हिँडिरहेको मान्छेलाई देखाउँदै भने, यो सहरको धनी मान्छे हो। कसरी? हुनेवाला मन्त्रीले सोधे। यसले केही न केही चोरी तस्करी गरिरहेको छ भन्ने शङ्का छ, तर हामीलाई थाहा छैन कतिखेर कसरी गर्छ। पछि मन्त्री भएपछि उनले नयाँ नियम बनाए। त्यस व्यक्तिलाई सहरबाट बाहिर जाँदा र भित्र पस्दा कडा चेक जाँच गरियोस्। तर यसरी पनि केही हात लागेन। उता त्यो भिख माग्ने व्यक्तिको खातामा पैसा थपिएको थपिए थियो, तर ऊ सधैँ गधा लिएर भिख माग्दै हिँडेको देखिन्थ्यो। अब भन्नुहोस्, त्यो व्यक्तिले के तस्करी गरिरहेको थियो? प्रश्नको सही जवाफ, त्यस व्यक्तिले गधाको तस्करी गरिरहेको थियो। हामीलाई धनी व्यक्तिले तस्करी गर्दैन देखि लिएर उसले लगाउने कपडा तस्करी गरिरहेको थियो सम्मका विभिन्न जवाफहरू प्राप्त भए। सही जवाफ दिने श्रोताहरू हुनुहुन्छ हाल दक्षिण कोरियामा रहनुभएका टेकेन्द्र विष्ट, मधुपवन, कुवेतबाट राजन कल्पित, इजरायलबाट सञ्जिता बास्कोटा, दक्षिण कोरियाबाट अजय श्रेष्ठ, दुबईबाट राजु चालिसे बिछोड, दिनेश मल्ल, साउदी अरबबाट जितु खड्का गाउँले र चितौनबाट तरुण थापा। सहभागी सबैलाई हृदयदेखि धेरै धेरै धन्यवाद। यसका साथै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भयो। तपाईँलाई आजको हाम्रो श्रृङ्खला कस्तो लाग्यो? प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हजुरको पत्र @gmail.com। निर्माता रन्सी र प्रस्तुता प्रदीप गिरी बिदा चाहन्छौ। शुभरात्री।
मायाको डोली चढाई तिमीलाई लैजाउला नि, मन्द्रोको बार खराको छानो